चलिए अब हम अगली आयतें पढ़ते हैं और अपने ईमान को चेक करते हैं। मैं कहूंगी हर बंदा अपने कान इस पे लगा दे, दिल दिमाग की खिड़कियां खोल कर ये आयतें सुनने वाली हैं। और मुहासबे की बेहतरीन आयत है आयत 172 से, الذين استجابوا لله والرسول من بعد ما أصابهم القرح، جن لوگوں نے لبیک کہی اللہ اور اس کے رسول کی پکار پر اس کے بعد کہ ان کو زخم لگ چکے تھے۔ دعا کریں اللہ ہمیں ایسے لوگوں میں شامل کر لیں۔ للذین احسنوا منهم واتقوا اجر عظیم، ان میں سے وہ بھی جو محسنین اور متقین ہیں ان کے لیے بہت بڑا اجر ہے۔ کیا ہوا تھا؟ الذین قال لهم الناس ان الناس قد جمعوا لكم، یہ وہ لوگ ہیں جن سے لوگوں نے کہا کہ تمہارے خلاف بڑی فوجیں جمع ہو گئی ہیں، پس ان سے ڈرو، بخشوہم، فزادہم ایمانا، تو اس بات نے ان کے ایمان میں اور اضافہ کر دیا۔ وقالوا حسبنا اللہ ونعم الوکیل، اور انہوں نے کہا ہمارے لیے اللہ کافی ہے اور وہی بہترین کارساز ہے، یعنی اس کا سہارا، سب سے بڑا سہارا، بے خوف مقابلے کے لیے نکلے۔ ہوا کیا؟ 174، فانقلبوا بنعمت من اللہ وفضل، بس وہ لوٹ آئے اللہ کی نعمت اور اس کے فضل کے ساتھ۔ کیسے؟ لم یمسسہم سوء، ان کو کسی قسم کی کوئی تکلیف نہ پہنچی۔ واتبعوا رضوان اللہ، اور انہوں نے اللہ کی رضا کی پیروی کی۔ واللہ ذو فضل عظیم، اور یقیناً اللہ تعالیٰ بڑے فضل کا مالک ہے۔ تو پھر وہ کون تھا جو وسوسے ڈالتا تھا؟ اس کا جواب 175 میں، اے مسلمانوں، یہ شیطان ہے جو تمہیں ڈراتا ہے اپنے ساتھیوں سے۔ کرو کیا؟ فلا تخافوہم وخافونی، تو تم ان سے نہ ڈرو، مجھ سے ڈرو، ان کنتم مؤمنین، اگر تم مومن ہو۔ یہ ہیں وہ پانچ آیتیں جو گرتے ہوئے ایمان کو سہار لیتی ہیں۔ دو روایتیں آتی ہیں آیت میں، نوٹ کریے گا، دونوں ہی کو آپ کسی نہ کسی اینگل سے سمجھیں گے۔ ایک کیا ہے کہ کفار کی فوجیں واپس چلی گئیں احد کے میدان سے، مسلمانوں پہ کوئی حملہ نہیں کر سکے، نبی صلی اللہ علیہ وسلم نے بعض ضروری کام ختم کیے، شہداء کو دفن کیا گیا۔ اچانک آپ کو خیال آیا یہ کفار چلے تو گئے ہیں، حالانکہ یہ مدینہ میں آ کے حملہ کر سکتے تھے، کیونکہ ان کو پتا کہ مسلمان اس وقت بہت ٹوٹے ہوئے ہیں، کہیں ایسا نہ ہو کہ یہ دوبارہ پلٹ آئے اور حملہ کریں۔ بالکل وہی خیال ہے نا، جو لوگوں نے درا چھوڑا تھا تو وہ دوبارہ آ گئے تھے نا، تو دشمن تو آ ہی سکتا ہے کسی وقت۔ بس یہ آپ کے دل کے اندر خیال کا آنا تھا۔ آپ نے مسلمانوں کو قریش کا پیچھا کرنے کا حکم دیا، ذرا اپنے اوپر لے، 70 گھروں میں میتیں پڑی ہوئی ہیں، زخمی ہیں، اور شکست کا غم، موت کا غم، تکلیفوں کا غم۔ دیکھیے فتح کا بڑا نشہ ہوتا ہے، آپ دعوت پکائیں اور دعوت اچھی پک جائے، کوئی تھکنی نہیں ہوگی، اور دعوت پکائیں اور چاول گل جائیں اور روٹی جل جائے تو وہ غم زیادہ ہوتا ہے، اور سارے دن کی دردیں بھی یاد آ جائیں گی نا۔ یہاں تو خوشی بھی کوئی نہیں تھی فتح کی، اللہ کے نبی نے ایک اعلان کیا کہ ہم ان کا پیچھا کریں گے۔ صحابہ نے آگے سے کیا کہا ہوگا، لو احد میں کوئی بڑی تیر مار لی ہیں جب جائیں گے، لو جی دیکھو ابھی تو ہم تھکے ہوئے نہیں، اللہ کے نبی اب اکیلے ہی جائیں۔ کیا وہ ایمان تھے، وہ ایمان کے پیکر تھے واقعی، یہ غازی، یہ تیرے پر اسرار بندے جنہیں تو نے بخشا ہے ذوق خدائی۔ دونی من کی ٹھوکر سے صحرا و دریا، سمٹ کر پہاڑ ان کی خیبت سے رائے، انہی آیتوں پہ فٹ ہوتے ہیں یہ اشعار۔ اللہ کے نبی کی بات سننے کی دیر تھی، صحابہ کرام تیار ہو گئے، زخموں سے چور چور، اتنے بڑے صدمے سے گزرے، پھر تیار ہو گئے۔ نبی صلی اللہ علیہ وسلم جان نثاروں کی ایک جماعت کے ساتھ کفار کا پیچھا کرتے ہوئے حمر الاسد نام کی ایک جگہ ہے، مدینے سے 8 میل کے فاصلے پر وہاں پہنچ گئے۔ پیدل ہی گئے ہوں گے، گھوڑے تو وغیرہ ساری چیزیں تو ختم ہو گئی ہوئی تھی۔ ادھر ابو سفیان کو واقعی اپنی غلطی کا احساس ہوا کہ بھائی یہ کیا کیا میں نے، میں تو ان پہ حملہ کر سکتا تھا۔ چنانچہ روحہ نام کا ایک مقام ہے، مدینہ سے مکہ جاتے ہوئے وہ وہاں رک گیا، اپنی فوج کو نئے سرے سے سیٹل ڈاؤن کیا، واپس مدینہ پر حملہ کرنے کا ارادہ کیا۔ जब कर रहे थे ना, तो इधर से एक तिजारती काफला गुजर रहा था या कोई ताजिर गुजर रहा था, उसको कुछ रिश्वत दी। कहने लगा जाके जरा मुसलमानों में एक खबर तो फैला दो कि अबू सुफियान बहुत बड़ा लश्कर लेकर आ रहे हैं। इरादा क्या था कि इसको सुन के मुसलमान डर जाएंगे, कांपेंगे, माफी मांगेंगे, मदद मांगेंगे, जो चाहो हम करेंगे। नहीं, जब वो शख्स वहां गया और मुसलमान तो पहले से मुकाबले के लिए निकले हुए थे, उसने ये बात कह दी कि भाई देखो अबू सुफियान तो बहुत बड़ा काफला लेकर आया। तो सहाबा ने क्या कहा, हसबुनल्लाहु व नियमल वकील, हमें अल्लाह काफी है और वही बेहतरीन कारसाज है। जब अबू सुफियान को ये खबर पहुंची कि मुसलमानों के तो हौसले अभी और भी जिंदा है, इन्होंने तो इतनी मौतों और इतनी चोटों से कोई अपने अंदर कमी पाई नहीं, तो उसके अंदर मुकाबला करने की जरूरत ही ना हुई। पता चला कि अल्लाह के नबी तो खुद निकल आए हैं, तो इरादा बदला और अपने लश्कर को लेकर मक्का की तरफ चल पड़े। जरा अपने दिल पे ले, और मैं पहले हम इस वाक्य को देखकर सोचते हैं, फिर दूसरी डिस्कशन करेंगे। अगर मैं उन सहाबा की जगह पे होती तो क्या होता? सच बताएं, अपने आज के मौजूदा ईमान को दिल पे रखें और हाथ खड़ा करें कि हम में से या क्या मैं ऐसी किसी कॉल पर चल पड़ती? अभी पहली थकत नहीं उतरी, अभी गम नहीं छूटा और हम निकल आते? आप कहते हैं हाँ नबी सल्लम होते ना फिर तो हम निकल ही आते। नबी के सामने से 300 निकल के बीते। मत सोचिए कि आज अल्लाह के नबी आएंगे तो हमारा ईमान बदल जाएगा। अल्लाह की कसम, चवन्नी का फर्क पड़ जाए तो पड़ जाए, फर्क नहीं पड़ेगा। उन्होंने तो अपनी खुली आंखों से देखा था अल्लाह के नबी को। ईमान ऐसे थोड़ी शख्सियात को देखते ऊपर से नीचे होने लगता है, ये अंदर का सौदा है। जो आज फजर के लिए नहीं उठते, जो आज दीन के लिए नहीं निकलते, वो इस नबी के आने पे भी नहीं निकलते। हम तो एक पार्टी खाकर आए तो कहा ना जाए चलो एक और पार्टी खाने चले जाते, एक दर से निकले एक और ना करें चलते। आज हम पाकिस्तान से आके इधर क्लास के लिए आ सकते हैं? ये अल्लाह लाए तो आता है बंदा, अल्लाह की कसम सिर्फ अल्लाह लाता है। अल्लाह उसको लाता है जो पहले से जिनी तौर पे तैयार होता है, मैंने जाना है चाहे टूटा पड़ा हूं। तो क्या टूटते हैं हम? तो लेट के आते हैं, सो के आते हैं, बैठ के आते हैं, खाते पीते आते हैं, मौजे करते आते हैं, जख्मों से चूरते हैं। आज अगर सिर्फ इतने से भी लोग आ जाए ना इस ईमान के, यकीन करें ये सारी दुनिया की जो जंगें लगी हुई है ना, ये खत्म होंगी। और सबसे बड़ी बात, मॉरली टूटे हुए हैं, स्पिरिचुअली ब्रोकन है, रूहों पे घाव लगे हुए हैं। शिकस्त बहुत बड़ा काम होता है। पहली फतह का भी सारा रोब खत्म हो गया जो बदर में हुई थी, वो भी आप फर्स्ट आए और अगली दफा फेल हो जाए तो किसको मुंह दिखाएंगे? तो ये है ईमान, इसको ढूंढना है अपने अंदर और इसको पैदा करना है, फिर बात बनेगी। फिर एक एक लफ्ज आपने देखा, हसबुनल्लाह, हमें अल्लाह काफी। यही वो जुमला है जो हजरत इब्राहिम अलैहिस्सलाम ने आग में जाते हुए बोला था, यही हजरत आयशा पे जब तोहमत लगी थी तो उन्होंने पढ़ा था, और यही वो जुमले हैं जो सच बात है। हम कहते हैं हसबुनल्लाह हसबुनल्लाह हसबुनल्लाह, क्या साहबा ने वहां जमा किया था औरतों को बैठ के हसबुनल्लाह का खत्म करो? हम होते तस्बीहां मिलाते, फिर दही बल्ले ऑर्डर करते, फिर पिज्जे का ऑर्डर करते, फिर हम बैठ के हसबुनल्लाह को खत्म करते हैं। हम तो उसको खत्म ही कर देते हैं। साहबा खुद पढ़ते हैं, वहां ईमान अंदर पड़ा हुआ था, और हसबुनल्लाह व नियमल वकील। कितनी बड़ी ये दलील है इस बात की कि सहाबा सेल्फ मोटिवेटेड थे। लिखे, मुझे पता चल जाए ना, आज देखिए 15 दिसंबर 2016 है, मुझे पता चल जाए कि मेरी डेथ 25 दिसंबर 2016 को होनी है, 10 दिन है, फिर मेरी फुर्तियां कोई देखे, शायद मैं इन 10 दिनों में 5 मुल्कों से होके आ जाऊं कि मैं अपने मामले निबेटूं। ऐसे बंदा एक्टिव हो जाता है? ये सेल्फ मोटिवेशन चाहिए आज मुझे आपको अल्लाह के रास्ते में जमने के लिए। बाहर के सहारों से कभी कोई नहीं होता। हमारे वालिद हमेशा कहते थे दरख्त अपनी जड़ों पे खड़ा होता है, अंदर जड़ें खोखली हो जाएं और दरख्त के साथ आप एक पूरा पिलर भी लगा देना तो फिर वो पिलर को भी गिरा देगा, क्योंकि अंदर से निकलना गिरना है। मुझे सहारा समझने वालों, घर में लड़खड़ाया तो किधर जाओगे? हम कहते हैं कोई मोटिवेशन ही नहीं मिलता, किसकी बात करें, मेरे इर्द गिर्द लोग नहीं। आप ढूंढें, आपको बहुत लोग हैं, सारे हमारी तरह बेकार थोड़ी हैं दुनिया में। उनको हम देखना नहीं चाहते, उनको हम कहते हैं ये तो फारिग है ना, और हम कहते हैं हम ये काम करेंगे, कब करेंगे, जब सारी जरूरतों से फारिग। सब बच्चों की शादियां हो गई, सारे बूढ़े फौत हो जाएं जिनकी हम खिदमतें करते हैं, सारे ही काम खत्म, सारे नौब के दफ्तर बंद हो जाएं सब, फिर चलेंगे चले, फिर अब अल्लाह से कहते हैं अब तेरे काम करते हैं। अल्लज़ी नस्तजाबू, कबूल करना है, आमन्ना व सद्दकना, समयना व अताना, लब्बैक अल्लाहुम्मा लब्बैक कहना। और ये वो बात है जो अल्लाह के नबी के सहाबा का शुआर थी। मैं कहती हूँ वो कितने को पढ़े लिखे थे, कभी आपने उनके वजीफे नहीं पढ़े, कभी उनके आपने लतीफे नहीं सुने, आपने कभी सहाबा की को बहुत बातें नहीं सुनी होंगी, हमेशा मैंने तो उनकी स्ट्रगल पढ़ी है, ये किया उधर गए वो किया, जिसको जो करना आता था वो कर, नखरे नहीं करते थे किसी और को अल्लाह के नबी भेज ले मेरे से तो नहीं होता। सुनिएगा इस आयत के शाने नज़ूल में, बहुत प्यारी हदीस है, हजरत आयशा की रिवायत है, कहती हैं कि ये आयत उन लोगों के लिए जिन्होंने अल्लाह और उसके रसूल की आवाज पर लब्बैक किया। कहती हैं कि उर्वा से इस आयत के मुतल्लिक कहा, उर्वा कौन थे, उनके भांजे, मेरे भांजे तुम्हारे वालिद जुबैर और नाना अबू बकर भी इन्हीं में से थे। आज हम कह सकते हैं अपने बच्चों को कि बेटा आपके नाना और मामू भी ऐसे ही थे। उहद की लड़ाई में अल्लाह के नबी को जो तकलीफ पहुंची थी जब वो पहुंची और मुशरिकीन वापस जाने लगे, तो अल्लाह के नबी को इसका खतरा हुआ कि वो कहीं फिर लौट कर वो हमला ना कर दें। आपने फरमाया इनका पीछा करने कौन जाएगा, इसी वक्त 70 सहाबा कराम तैयार हो गए, बात कहते हैं 200 थे, 70 का तो पक्का पता है। रावी कहते हैं कि अबू बकर और जुबैर भी इन्हीं में से थे, ये बुखारी की रिवायत है 4077 नंबर की। जख्म पहुंचे हुए की भी मिसाल सुन लीजिए, ये जो अल्लाह कहते हैं ना कि बिम्बादी मा साबहु मुल्कर, फिजिकली टॉर्चर्ड थे, जख्मी थे, हमारे जरा सा उंगली में कट लग जाए ना छुरी का तो हम कहते हैं सॉरी आई एम अनएबल टू कम, आई एम एक्सक्यूज्ड। अबू साहिब की रिवायत है कि नबी सल्लम के साथियों में एक साहिब जो अब्दुल अशहल से ताल्लुक रखते थे, बयान करते हैं कि हम रसूलुल्लाह के साथ ओहद में थे, मैं और मेरा भाई दोनों जख्मी थे। रसूलुल्लाह के मुअज्जिन यानी पुकारने वाले ने ऐलान किया, निकलो दुश्मन का ताकुब करना है, पीछे जाना है। अच्छा मजे की बात है कि दुश्मन आया हुआ कोई नहीं, जरा सा आप मेरे साथ रहें जहनी तौर पे, एक होता है ना दुश्मन आ गया अब तो सर पड़े मेहमानों को भुगतना ही पड़ता है, चलो रखो चाय का पानी, वो तो मजबूरी है, यहां क्या है खुद बुला रहे हैं। सहाबा की क्या जरूरत थी कि कहते कि अल्लाह के नबी जरा सब्र तो करने दें, जीने तो दे। अच्छा मैं सोचती हूँ अल्लाह के नबी के तो बच्चे भी थे, बाद वो लोग कहते हैं उनके बच्चे नहीं है ना, उनका ससुराल साथ नहीं ना लगा हुआ, और उनके साथ ये मसले नहीं, उनके साथ वो नहीं है, अल्लाह ये सब कुछ दे फिर भी करके दिखाए, और जिसने नहीं करना उसने केले कुछ नहीं, उसने कहना मुझे उठा ही नहीं था रहा, मैं सोती रहती हूँ घर में, मैं अकेली होती हूँ, कोई होता मुझे उठाता तो मैं जाती नमाज पढ़ने, है ना, ये सिर्फ उजर है, ये सिर्फ उजर लांग है, हमें कंधा मिल जाता है जिस पर रख के तलवार चलाते हैं। इनकी खुशी के लिए इन्होंने रोक लिया, इनको भी अब पूछना था, इनसे भी बात करनी थी, इनका मेरा अपना, ये सिर्फ हमारे ढकोसले हैं, यहां से बात निकलती अंदर से। कहते हैं मैं और मेरा भाई जख्मी था जब अल्लाह के नबी के पुकारने वाले ने ऐलान किया निकलो दुश्मन का पीछा करना है, मैंने अपने भाई से कहा क्या अब हमसे रसूलुल्लाह की ये जंग रह जाएगी, जरा सुने मैं बोलूं फिर, क्या हमसे ये जंग अब रह जाएगी, क्यों कहा भला ये कि जख्मी है तो क्या अब हम इस नेकी के मौके से पीछे रह जाएंगे, हमारे पास कोई सवारी नहीं और हम जख्मी हैं, कितने उजर गिनते जाए। हम दोनों रसूलुल्लाह के साथ निकल खड़े हुए, मेरा जख्म भाई से थोड़ा कम था, जब इसकी तबीयत खराब होती तो मैं इसे पीछे से थामता, यानी जब तबीयत उसकी खराब होती तो मैं उसको पीछे से यूं पकड़ लेता, यहां तक कि मुसलमानों के साथ मंजिले मकसूद तक पहुंच गया। कितनों को यकीन आ रहा है, मुझे तो नहीं आ रहा, ये हदीसों के हवाले ना हो तो मैं तो कहूंगी पता नहीं ऐसी बातें लिखी हुई हैं। अल्लाह अकबर कबीरा, अल्लाह अकबर
الذين استجابوا لله والرسول من بعد ما أصابهم القرح للذين أحسنوا منهم واتقوا أجر عظيم।
दुआ मांगे इस वक्त कुरान की महफिल में बैठे हैं, अल्लाह मेरा दिल बदल दे, अल्लाह मेरा दिल बदल दे, ये जिंदगी इस आखिरी और पहला मौका है जन्नत में अपना रैंक सेट करने का, अगर मुतमईन है इकोनॉमी क्लास की जन्नत में तो बैठे रहे, और अगर आपने वो 5, 10, 100 स्टार लेने हैं तो इस्तेजाबुल रब्बी है, क्योंकि लिल्लज़ीन अहसनु मिनहुम, अहसन की बात है, زبانیں نہیں چلتی تھی، ان کی عقل نہیں چلتی تھی، بدگمان نہیں تھے. اور اصل میں اس میں وجہ بھی یہ تھی کہ لیڈرشپ سے بدگمان نہیں تھے، ان کی کاز سے بدگمان نہیں تھے. کل پرسوں مجھے کوئی ایک ایسی خیال آیا تو مجھے وہ جو دعا تھی نا، ہر نبی نے مانگی اور حضرت یوسف کی تو قرآن میں بھی ہے کہ اللہ مجھے صالحین کا ساتھ دے، تو مجھے کیا خیال آیا، ایسے بیٹھے بیٹھے الٹے سیدھے خیال آتے ہیں نا کبھی کبھی کچھ، تو یہ خیال تو الٹا نہیں تھا، بہت اچھا تھا. میں نے کہا کبھی کتنا مزہ آئے کہ بندے کے ارد گرد صرف وہ لوگ ہوں جو مجبور نہیں ہیں، اعلیٰ درجے کے ایمان والے، یعنی بالکل یہ کرائیٹیرین آپ اپنے اوپر لیں، میں اپنے اوپر لیتی ہوں، میرے ارد گرد ہیں تھوڑے سے بٹ ہر بات پہ آمننا و صدقنا. کیا وہ زندگی ہوگی، کیا خوبصورتی ہوگی. آپ آدھا جملہ بولے وہ اس کو پورا کر کے کہ جی یس کرتے ہیں، نکلتے ہیں، کریں گے، ہو جائے گا، ممکن ہے. اللہ کی قسم ایسے لوگوں میں رہنا جنت میں رہنا ہے. اور ہمتیں توڑنے والے، لیگ پولنگ کرنے والے، ڈی موٹیویٹڈ کرنے والوں سے تو آج دنیا بھری پڑی ہے، آپ مانے نہ مانے. امت کو دعا نہیں آتی کسی کو بخشنے کی، اور ہم کہتے ہیں کہ کام کیا کریں، سمجھ نہیں آتا، کسی کو کوئی ضرورت نہیں. یہ ربی الاول نے تو میرے اندر 100 چھید کیے ہیں، ہر میسج میں میرا دل زخمی ہوتا ہے. کل کسی نے ایک بکس کی بھیجی کہ کوئی آئی اور وہ خود سے کلاس میں بکس بانٹ گئی، کہیں کی بات ہے. اللہ اکبر، میں کبھی آپ کو اس کے پیجز دکھاؤں، میں نے اپنی زندگی میں پہلی دفعہ دیکھے پیریڈز کے درد کی دعائیں. اور میں صرف آپ کو ٹائٹل بتا دوں، دعائیں تو نہیں، قرآن کی آیتوں کے وظیفے ہیں اس میں. اعوذ باللہ من الشیطان الرجیم. میں نے اپنے ایڈمن کو کہا کہ سارے صفوں کی تصویریں مجھے بھیجو، اور اس بک کا نام پہلے سنا دیتی ہوں، قرآنک کیورز، بیماریوں کا علاج قرآن سے. اور پہلی دعا کیا ہے جی؟ ایزنگ ونس ٹاسٹ آف برڈن. آپ کے اوپر کوئی بوجھ ہے تو اس کا کم کرنے کی دعا. الان اخفف عنکم. اعوذ باللہ. آپ کو تو نہیں پتا بھی چلے گا لیکن مجھے سمجھ آ گئی یاد کا ہے، جنگ کا قصہ ہے کہ اللہ کہتے ہیں اب میں نے تمہارا بوجھ ہلکا کر دیا، تو انہوں نے کہا کہ اگر آپ کے اوپر کوئی بوجھ ہونا تو یہ دعا پڑھ لیں تو آپ کا بوجھ کم ہو جائے گا. یعنی آپ پی آئی اے میں سفر کریں، 40 کلو کی بجائے 60 کلو لے لیں اور ساتھ سے دعا پڑھ لیجیے گا، دیکھیے گا آپ کتنے مزے میں بھگتتے ہیں اپنے آپ کو. کیا ہو گیا ہم مسلمانوں کو، کہاں کھڑے ہیں؟ یقین کریں آپ کو شاید ہنسی آتی ہوگی، میں آپ کو سچ بتاتی ہوں، میرے اندر خون کے آنسو گر رہے ہوتے ہیں ایسے وقتوں پہ جب میں یہ چیزیں پڑھتی ہوں. اگلی بھی سن لیں. پلنٹی آف رسک، رسک کی کثرت کے لیے دعا. پین فل فنگرز اینڈ ٹوز، انگلیوں اور یہ جو پاؤں کی چھوٹی انگلیاں ان میں اگر درد ہوتی ہے، اور جو آیتوں کا ربط جوڑا ہوا ہے میں تو آپ کو بھی بتا ہی نہیں پا رہی، بتانا بھی نہیں چاہ رہی، شروع ہی نہ کر دیں. پین ان دی تھائز، یہ جو آپ کے ہپس ہیں اس میں درد ہو تو ویزا سالا کا ہی وادی فجنی قریب، یہ آج تو آپ کو آتی ہوگی. ایکسیسو بلیڈنگ ان مینسٹریشن، پڑھنی ہے آپ نے یہ دعا، قرآن کی آیت ہے پیریڈس میں زیادہ درد ہوتی ہو تو یہ پڑھ لیں، اور ساتھ کوانٹیٹی بھی لکھی ہوئی ہے. مینسٹریشن ارریگولرنس کی دعا، یہ دیکھیں آپ گواہی دیجئے گا قیامت کے دن کہ میں نے اپنے سے باتیں نہیں کی. یہ امت کر رہی ہے اس وقت، اور ہم کہتے ہیں میرے پاس وقت ہی نہیں ہے، سمجھ ہی نہیں آتا کچھ، مجھے کرنا بھی چاہیے، مجھے کوئی وجہ نہیں سمجھ آ رہی کرنے کی. یہ اندر جس دن اپنی موت کا یقین آئے گا اس دن للذین احسنوا، حسن کے درجے پہ یہ کام کریں، زخم کھائے ہوئے جسم کے ساتھ جو اٹھ کے چل پڑتا ہے بس وہ تو پھر سیدھا جنت میں ہی جائے گا. یاد رکھیے کہ اندر تقویٰ ہوتا ہے نا تو باہر ایسا محسن ہوتا ہے بندہ، یہ جملہ لکھ لیں جم ہے، اندر تقویٰ ہوگا تو باہر آپ محسن بنیں گے، یہ دونوں کا آپس کا جوڑ بنتا ہے، پھر خوف نہیں آتا. الذین قال لهم الناس ان الناس قد جمعوا لكم. اللہ اکبر کبیرہ. اللہ سے دعا کیجئے کہ اللہ ہماری مدد کرے اور ہم اپنے اندر اس چیز کے درد کو محسوس کریں. مشکلوں میں مومن کا ایمان بڑھتا ہے. آپ کہتے ہیں نا آج بڑا مشکل ہے، اکثر ہم یہ جملہ بولتے ہیں، نہیں آج میرے لیے بڑا مشکل ہے، بس وہاں اس واقعے کو یاد کریے کہ یہ مشکل ایمان کے زور پہ طے ہوتی ہے. اگر مشکل میں بندہ بیٹھ جائے نا گھر تو یہ ایمان کی کمی ہے، کیونکہ تن دیے باد مخالف سے نہ گھبرا کے عقاب، یہ تو چلتی ہے تجھے اونچا اڑانے کے لیے. فزادہم ایمانا، جب دنیا کے ریسورسز کم ہوتے ہیں نا تو ایمان بڑھ جاتا ہے، جیسے گرمیوں میں قد بڑھتا ہے، فصلیں زیادہ اگتی ہیں، مشکلوں کی گرمی میں ایمان کا پودا بڑھتا ہے. اور جب ایمان ہوتا ہے نا تو بڑے سے بڑا ٹارگٹ بھی چھوٹا ہی لگتا ہے، عزم اور حوصلہ آتا ہے. اور یہاں سے ایک بات نوٹ کیجئے گا کہ ایمان بڑھتا بھی ہے کم بھی ہوتا ہے. امام بخاری نے ایک باب باندھا ہوا ہے، علی ایمان یزید و ینقص، ایمان بڑھتا بھی اور گھٹتا بھی ہے. اور حسبنا اللہ ونعم الوکیل، یہ کوئی وظیفہ نہیں ہے، یہ عقیدہ ہے. میرا مالک میرے کام کرے گا، مجھے کسی دوسرے کو کہنے نہیں. اور فن قلب بے نعمت من اللہ سے ایک بات نوٹ کرے، ایک طرف احد میں زخم بھی پڑے پھر اللہ خوش ہوا، یہاں کچھ بھی نہیں ہوا تو اللہ نے نعمتیں دے دی. اس سے پتہ چلتا ہے کبھی اللہ مشکلوں میں ڈال کے راضی ہوتا ہے، کبھی کوئی مشکل بھی نہیں آتی، اللہ اپنے پاس سے تحفے دے کے بھیجتا ہے، جاؤ انجوائے کرو، یہ اللہ کے فیصلے. پچھلی جنگ میں چوٹیں لگیں، اس میں اتنا ہوا کیا کہ جب مسلمان وہاں گئے وہ تو چلا گیا واپس، وہاں ایک قافلہ آیا ہوا تھا، مسلمانوں کو بہت سارا مال غنیمت ملا، اپنا سامان بھی کہتے ہیں کوئی چھوڑ کے چلے گئے تھے. جب حمر الاسد تک آپ پہنچے، یہ تفسیر ابن عباس کی روایت سناتی ہیں آپ کو، کہ جب نبی صلی اللہ علیہ وسلم صحابہ کے ساتھ حمر الاسد کے مقام پر پہنچے تو وہاں کوئی بھی نہ ملا، صحابہ نے اسی مقام پر بازار لگایا. اور اس بارے میں اللہ نے آیت نازل کی، فانقلبوا بنعمت من اللہ، دنیا کی بھی دولت مل گئی، وہاں کچھ نہیں ملا یہاں سب کچھ مل گیا، وہاں اتنا کچھ کیا پھر نہیں ملا، یہاں کچھ نہیں کیا پھر مل گیا. آپ جنگ کو درس کہہ لیں، کسی درس میں آپ اتنا اہتمام کر کر کے جاتے ہیں، اتنے ریسورسز محنت لگتی ہے، 10 لوگ بیٹھے ہوتے ہیں وہ بھی ایویں بس آگے بس چلو چلتے ہیں، اور کبھی کچھ نہیں کرتے، 2 دن کے نوٹس پہ ٹرپ تیار ہوتا ہے، 200 بندہ بیٹھا ہوتا ہے. تو اپنے ایمان کو میں اور آپ دیکھے، بھی نعمت ہے من اللہ، کیا نعمت ملی تھی، سلامتی ملی، جنگ نہیں ہوئی، ایمان سلامت ہوا. اور فضل سے مراد وہ فائدہ جو اس جنگ میں ہوا. اور کہتے ہیں ایک قافلہ وہاں سے گزر رہا تھا، مسلمانوں نے سامان خرید لیا، وہ سارا مسلمانوں کو مل گیا، فائدہ ہو گیا. حمر الاسد میں معبد الخزائی نے رسول اللہ کے پاس آ کر اسلام بھی قبول کیا، یہ بھی نعمت ملی تھی کہ ایک شخص مسلمان ہو گیا. آپ نے انہیں حکم دیا کہ ابو سفیان کے پاس جا کر اسے مسلمانوں سے خوف دلائیں. ابو سفیان کو معبد کے اسلام لانے کا علم نہیں تھا. اس نے پوچھا، تمہارے پاس محمد اور اس کے ساتھیوں کی کوئی خبر ہے؟ مخبری کرتے تھے نا جنگوں میں کہ کون کدھر ہے. اس نے جواب دیا، وہ لوگ تو تمہیں کسی طرح پا لینا چاہتے ہیں، یعنی ڈرایا، اگر انہوں نے تمہیں پکڑ لیا تمہاری خیر نہیں. محمد صلی اللہ علیہ وسلم کے وہ ساتھی جنہوں نے جنگ احد میں شرکت نہیں کی تھی وہ بھی ساتھ ہو گئے ہیں. جنگ میں یہ باتیں جائز ہیں، یعنی اس کو ڈرایا کہ یہ پوری ایک فریش فورس آئی ہے، تم یہ نہ سوچنا کہ زخمی اور کٹے پٹے لوگ آ رہے ہیں. ابو سفیان نے پوچھا، اچھا تمہاری کیا رائے ہے؟ تو انہوں نے کہا، میری رائے بس یہی ہے کہ تم یہاں سے فوراً بھاگ جاؤ. چنانچہ وہ لوگ گھبرا کر مکہ کی طرف لوٹ گئے، اور مسلمان خمر الاسد سے بخیر و عافیت پلٹے. یہ تفسیر الرحمن تفسیر ہے، اس کی کوٹیشن سنائی آپ کو. اللہ اکبر، اللہ ایسا ایمان دے دے، میں تو اپنے لیے مانگ رہی ہوں کہ اللہ مجھے یہ چاہیے، مرنے سے پہلے یہ مٹھاس چکھانا ایمان کی، مجھے کسی چیز کی پرواہ نہ ہو. دنیا میں ان کی ٹھوکر سے صحرا و دریا، سمٹ کر پہاڑ ان کی ہے بسرائے. ہم اتنے عزم اور ارادے سے نکلے ہیں کام میں کہ پہاڑ بھی کہتے پیچھے ہو جائے، چھوڑ دو راستہ، جانے دو ان کو، ان کے ساتھ نہ ٹکرانا. دشت و دشت صحرا بھی نہ چھوڑے، ان بحر ظلمات میں دوڑا دیے گھوڑے. آپ کبھی اس تاریخ پڑھ کے دیکھیں، ایسے ایسے مسلم ہیروز ہیں، یہ ایمان کے سوتے ہوتے ہیں. یہ کوئی لوہے اور چاندی کے ہتھیاروں سے جنگیں نہیں جیتی جاتی. آج بھی دین کا کام، یہ جو آپ اور میں کر رہے ہیں نا، اللہ کی قسم ہم صرف ایمان کے بل پہ جیتیں گے اس کو. یہ کرسیاں میز بڑی جگہ چھوٹی جگہ، یہ تو 2 منٹ کا کام ہے. اصل اللہ کو وہ لوگ مطلوب ہوتے ہیں. اسی ٹرپ میں مجھے کسی نے کہا، آپ کو تھا سفیر پاکستان کی بیگم سے میں ملی ہوں اور وہ کوئی پروگرام کے لیے ہمیں ہال دیں گے، یہ وہ جو بھی انہوں نے لکھا، اور اس میں بڑی بیگمات آئیں گی. میں نے 2 جملے لکھے، میں نے کہا مجھے ہال سے تو نہیں مطلب، مل جائے تو ٹھیک ہے، پر مجھے سفیر پاکستان کی بیگم چاہیے، ان کو ضرور درس میں آنے چاہیے جہاں بھی آتی ہیں. ظاہر ہے کہ جب انوالو ہوتے تو بندہ آ ہی جاتا. ان شخصیات تک پہنچے جہاں سے پھر آگے چیزیں جاتی ہیں.
الذين استجابوا لله والرسول من بعد ما أصابهم القرح للذين أحسنوا منهم واتقوا أجر عظيم الذين قال لهم الناس إن الناس قد جمعوا لكم فاخشوهم فزادهم إيمانا وقالوا حسبنا الله ونعم الوكيل وقالوا حسبنا الله ونعم الوكيل فانقلبوا بنعمة من الله وفضل لم يمسسهم سوء واتبعوا رضوان الله والله ذو فضل عظيم